यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यविधि 1 वर्ष थप गर्ने सरकारको निर्णय। मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि असंलग्न परराष्ट्र नीतिको प्रतिकूल नहुने गरी सबै वैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाको भनाई। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र चीनभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चिनिया सेना परिचालन। भाइरसका कारण कम्तीमा 170 जनाको मृत्यु। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्यविधि 1 वर्ष थप गरेको छ। मन्त्री परिषदको यही माघ 13 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले दुवै आयोगको कार्यविधि 1 वर्ष थप गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले द्वन्द्वबाट क्षति भएका नक्सा तथा श्रेष्ठा पुनर्स्थापना कार्यक्रमका लागि संखुवा सभाको चैनपुरमा अस्थायी रूपमा विशेष नापी कार्यालय स्थापना गर्ने र अछाममा रहेको कार्यालयले नक्सा तथा श्रेष्ठा पुनर्स्थापनाको काम सम्पन्न गरिसकेको हुनाले कार्यालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री बाँसकोटाले दिनुभएको जानकारी अनुसार मन्त्री परिषद बैठकले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई 1 वर्षको म्याद थप गर्ने, जलवायु परिवर्तन तथा विपदबाट हुन सक्ने सम्भावित जोखिम वहन गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने 50 मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा 7 सदस्यीय वार्ता टोली गठन गर्ने, नेपालटार जग्गा एकीकरण आयोजना फिदिमका लागि फिदिम नगरपालिका वडा नम्बर 2 को 123.34 रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। यसै गरी मन्त्री परिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँसकोटा र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकाजु श्रेष्ठलाई मनोनयन गर्ने, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको अध्यक्षमा डाक्टर निर्मल लामिछानेलाई 3 वर्ष पदावधि रहने गरी मनोनयन गर्ने निर्णय गरेको मन्त्री बाँसकोटाले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले सैनिक ऐन 2063 संशोधन गर्न बनेको विधेयक, प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन 2063 संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, तथ्याङ्क सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन विधेयक 2076, प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक 2076, नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना तथा व्यवस्थापन गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री बाँसकोटाले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि असंलग्न परराष्ट्र नीतिको प्रतिकूल नहुने गरी प्राप्त हुने सबै वैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नमा मन्त्री बाँसकोटाले सरकारले प्रतिबद्धता जनाए अनुसार सन् 2030 सम्ममा दिगो विकासका लक्ष्यहरू पूरा गर्न आन्तरिक स्रोतहरूले मात्रै सम्भव नहुने हुनाले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई लगायतका सहयोगहरू स्वीकार गरेको बताउनुभयो। मन्त्री बाँसकोटाले एमसीसी अन्तर्गत प्राप्त हुने सहयोगको उद्देश्य नेपालको सड़क र विद्युत प्रसारण लाइनको स्तर उन्नतिका लागि मात्रै सीमित रहने विषयमा सम्झौताका दुवै पक्ष स्पष्ट रहेको बताउनुभयो।
बीआरआई को हामी आधिकारिक व्याख्या त होइन, हामी त्यसमा सामेल भएका छौँ। के को लागि? नेपालको समग्र आर्थिक सामाजिक रूपान्तरण गर्ने नेपाल सरकारको नीति छ र त्यसको निम्ति हाम्रो रिसोर्सहरूले मात्रै नपुग्ने भएको हुनाले संसारका धनी राष्ट्रहरूबाट अथवा छिमेकीहरूबाट वा क्षमता भएका राष्ट्रहरूबाट हामीले त्यस्तो सहयोग लिनुपर्छ। र अमेरिकाको हकमा एमसीसीको कुरा पनि त्यही हो, सस्टेनेबल डेभलपमेन्ट गोल 30 सम्म जाने भनेर भनेका छौँ। प्रत्येक साल हामीले त्यसको लक्ष्य प्राप्त गर्नको निम्ति 18 अर्ब डलरको बन्दोबस्त मिलाउनुपर्छ। त्यो वैदेशिक सहायता र अनुदानहरू ऋणहरू हाम्रो आन्तरिक रिसोर्स परिचालन गरेरै हुने कुरा हो। हामीले बहुत स्पष्ट भनेका छौं, सम्झौताको बुदामा सैन्य रणनीति वा सैन्य रूपमा व्यवस्थित गर्ने नाटो जस्तो कुनै जस्तोमा संलग्न हुनुपर्ने स्थिति हो भने हामी त्यो मान्दैनौं। जब त्यो कुरा त्यहाँ छँदै छैन भने हामीले पाँच वर्षको निम्ति लिने सहयोगमा हामी आफू पनि केही गर्न नसक्ने, अर्काले दिने सहयोगमा पनि शंका मात्रै गरिरहने भने हाम्रो देशले सुख र समृद्धि चाहिँ कहिले प्राप्त गर्ने हो?
वैदेशिक ऋण तथा अनुदान दिने सबै निकायले लगानीको सदुपयोग सुनिश्चित गर्न शर्तहरू राख्ने गरेको उल्लेख गर्नुहुँदै मन्त्री बास्कोटाले पारदर्शिता र स्थायित्वका लागि एमसीसीले राखेका शर्तहरू पनि स्वीकार गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका लक्जमबर्गका विदेश मन्त्री जीन एसएल बर्नले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान निर्माणपछि नेपालमा राजनैतिक स्थायित्व कायम भएको बताउँदै व्यापार र लगानीका लागि आह्वान गर्नुभएको थियो। त्यस अवसरमा विदेश मन्त्री एसएल बर्नले साझा हितका आपसी विषयमा सहकार्यमा तयार रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको काठमाडौँमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि आजदेखि समूहगत छलफल शुरू भएको छ। बैठकमा पार्टी केन्द्रीय सदस्यहरू रहनुभएका विभिन्न 15 समूहमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ। भोलि र पर्सि समूहका नेताहरूले आफ्नो समूहका तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने र पार्टीका केन्द्रीय निकायका अध्यक्षहरूले धारणा राख्नुहुने कार्यक्रम रहेको छ। यही माघ 19 गतेसम्मका लागि तय गरिएको बैठकको अन्तिम दिन आगामी आइतबार समूहगत छलफलबाट आएका विषयहरूको निष्कर्ष प्रस्तुत गरेर दस्तावेज पारित गर्ने, स्थायी कमिटी र सचिवालयका निर्णयहरूमाथि छलफल गरी अनुमोदन गर्ने र समसामयिक प्रस्तावमा छलफल गर्ने कार्यक्रम रहेको छ। प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइएको छ। शहीद दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक सन्देश मार्फत दिवसले शहीदका सपना साकार पार्न सबैलाई मन वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। शहीद दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा काठमाडौँको लैनचौर स्थित शहीद स्मृति पार्क पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। हरेक वर्ष माघ 10 16 गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइने गरिन्छ। स्वतन्त्रताको माग गर्दा विक्रम सम्बत 1997 माघ 10 शुक्रराज शास्त्री, माघ 13 गते धर्मभक्त माथेमालाई र माघ 15 गते गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई राणा शासकले मृत्युदण्ड दिएका थिए। यस अवसरमा आज बिहान शान्ति बाटिका रत्न पार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभात फेरी आयोजना गरिएको थियो। नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदहरूको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। शहीद दिवसका अवसरमा तनहुँको ब्यास नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनताको चाहना अनुसार देशको हितका पक्षमा काम गर्न सके मात्र शहीदहरूप्रति सम्मान हुने बताउनुभयो। सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको नाममा रहेका गोकर्ण रेसोर्ट, दरबार मार्गको जग्गा लगायत सरकारी सम्पत्ति निजी क्षेत्रलाई भाडामा दिने सरकारको निर्णयप्रति चासो देखाएको छ। लेखा समितिले प्रधानमन्त्री कार्यालय र नेपाल ट्रस्टको कार्यालयका अधिकारीहरूलाई आज बैठकमा बोलाएर यसबारेमा छलफल गरेको हो। सरकारले मन्त्री परिषदबाट सम्झौता अवधि नसकिँदै गोकर्ण रेसोर्टका लागि अवधि थप गर्ने निर्णय गरेको सम्बन्धी सांसदहरूको प्रश्नमा नेपाल ट्रस्टका प्रतिनिधिको जवाब चित्त बुझ्दो नभएपछि थप अध्ययन गरेर अर्को बैठकमा आउन लेखा समितिले निर्देशन दिएको छ। समितिका सदस्यहरूले संसदीय छानबिन समिति गठन गरेर निर्णयको वास्तविकता सार्वजनिक गर्न माग समेत गर्नुभएको छ। सभामुख अग्नि सापकोटाले लोकतन्त्रको विस्तार र सुदृढीकरण अहिलेको मुख्य कार्यभार भएकाले त्यो पूरा गर्न आफू लागि पर्ने बताउनु भएको छ। सिंहदरबारस्थित संसद सचिवालयमा आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले सदनलाई जीवन्त बनाइराख्न छलफल र बहसलाई मुख्य प्राथमिकतामा राखेर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभामुख सापकोटाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका लागि आवश्यक सम्पूर्ण विषयको जन्म व्यवस्थापिका संसदबाट हुने भएकाले प्रभावकारी व्यवस्थापनको शुरूआत पनि सदनबाट हुनुपर्ने बताउँदै त्यसमा पत्रकार जगतको पनि साथ र सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुहुँदै सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनामा सरकार लागेको बताउनुभयो। उपप्रधानमन्त्री पोखरेलले औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने पनि उल्लेख गर्नुभयो। एमएनएसटी इन्टरनेशनल नेपालले नेपालसहित एसिया पेसिफिक क्षेत्रको सन् 2019 मानवाधिकारको स्थिति समेटिएको मानवाधिकार प्रतिवेदन आज सार्वजनिक गरेको छ। काठमाडौँमा सार्वजनिक गरिएको एमएनएसटीको प्रतिवेदनमा नेपालमा संक्रमणकालीन न्याय प्रक्रिया अवरूद्ध भएको, अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने प्रयास गरिएको, राष्ट्रिय मानवाधिकार आयोगको अधिकार कटौतीको प्रयास गरिएको उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
वाओ, रियल मै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G
प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारू गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपराष्ट्रपति नन्दबहादुर पुनले देश समृद्धितर्फ अगाडि बढ़िरहेको बताउनु भएको छ। महोत्तरीको बर्दिवासमा आजबाट शुरू भएको बर्दिवास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले नेपालमा बोलिने 120 भाषा मध्ये चलन चल्तीमा 20 भाषा मात्रै रहेकोले भाषा, कला, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड़ लागेको थियो। विद्यालय नपठाइएका साना बाल बालिकालाई आजकै दिनदेखि अक्षर आरम्भ गराउने चलन रहेको छ। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ। सरकारले छात्रवृत्तिको व्यवस्था गरेपछि कैलालीमा मुक्त कमलरीहरूलाई उच्च शिक्षा हासिल गर्न सहजता मिलेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सबै मुक्त कमलरीको शिक्षामा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्य अनुरूप सरकारले मुक्त कमलरी छात्रवृत्ति कार्यक्रम अन्तर्गत स्थानीय तहबाट उच्च शिक्षा अध्ययन गर्ने मुक्त कमलरीलाई छात्रवृत्ति वितरणको व्यवस्था गरेको छ। सरकारी छात्रवृत्ति पाएपछि उच्च शिक्षा हासिल गर्न धेरै सहयोग पुगेको मुक्त कमलरीको भनाइ छ। कक्षा 12 अध्ययनरत फुलबारीकी कमला चौधरी।
घरबाट सपोर्ट थिएन, अब छात्रवृत्ति दिँदाखेरि चाहिँ सजिलो भइरहेछ, राम्रोसँग हामीहरू पढिरहेछौँ।
लम्कीचुवा नगरपालिका एक भुरुवाकी मुक्त कमलरी लक्ष्मी चौधरी सरकारी छात्रवृत्ति पाएपछि पढाइलाई निरन्तरता दिन पाएको बताउनुहुन्छ।
पैसाकै कमीले गर्दा मैले बीचमा पढाइ छोडेको थिएँ, अहिले चाहिँ यो छात्रवृत्तिको सहयोगले गर्दा मेरो पढाइ निरन्तर भएको छ।
सरकारी तथा गैर सरकारी कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष कैलालीमा 74 जना मुक्त कमलरीले उच्च शिक्षा हासिल गरेको देखिन्छ। सरकारले उच्च शिक्षा अध्ययन गर्ने मुक्त कमलरीका लागि परिचय पत्रका आधारमा जनै 12,000 16,000 छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। घोडाघोडी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उमेश रेग्मी।
परिचय पत्रका आधारमा उनीहरूलाई सरकारले 12,000 16,000 त्यो कक्षा अनुसार स्कलरसिप दिने गरेका छ।
कैलालीमा पहिचान भएका 3,220 मुक्त कमलरी मध्ये परिचय पत्र पाउने मुक्त कमलरीको संख्या 2,300 35 रहेको छ। यसरी पहिचान भएका सबै मुक्त कमलरीले अझैसम्म परिचय पत्र नपाउँदा छात्रवृत्ति प्राप्त गर्न समस्या देखिएको सरकारवालाको भनाई छ। मुक्त कमया कमलरी विकास मञ्चका अध्यक्ष कौशिल्ला चौधरी,
प्रत्येक वर्षमा चाहिँ हामीले नामावली सरकारलाई बुझाउँछौँ, तर ती बहिनीहरू चाहिँ परिचय पत्र पाउनु भएको छैन, त्यसकारणले छात्रवृत्ति पाउन चाहिँ धेरै अप्ठ्यारो चाहिँ भइरहेको छ।
शिक्षामा सबै मुक्त कमलरीको सहज पहुँच पुग्ने गरी छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान जरुरी देखिन्छ। जगत साउद, रेड नेपाल, धनगढी।
प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल थानी नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई आज एक बधाई सन्देश पठाउनुभई नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकोमा हार्दिक प्रसन्नता प्रकट गर्नुहुँदै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गर्नुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले चीनस्थित नेपाली दूतावासको सम्पर्कमा आएका 190 जना विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने स्थिति नरहे तापनि उद्धार गर्नुपर्ने अवस्था आए उद्धार व्यवस्थापनका लागि छलफल भइरहेको जानकारी दिनुभयो। यसैगरी भोलिदेखि प्रत्यक्ष निगरानी तथा सचेतताका लागि नेपाली सिमानाका 12 विषय र रसुवागढ़ी भन्सार नाकामा स्वास्थ्य सेवा विभाग सहितका प्राविधिक टोली खटाइने समेत जानकारी दिइएको छ। चीनबाट आएका मध्ये एकजना संक्रमित समेत अहिले संक्रमण मुक्त भइसकेकाले हाल नेपालमा कुनै संक्रमित नरहेको मन्त्रालयका प्रमुख परामर्शदाता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो। राष्ट्रिय जनता पार्टी राजप्पा नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले तत्काल आफ्नो पार्टी सरकारमा जाने कुनै सम्भावना नरहेको बताउनु भएको छ। रिपोर्टर्स क्लबद्वारा आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टीभित्र कुनै छलफल नभएको बताउनुभयो। रूपन्देहीमा आफैले जम्मा गरेको कवाडीको बोराले थिचेर एकै परिवारका 4 भारतीय नागरिकको मृत्यु भएको छ। संकलन गरेर राखेको बोराको थुप्रो पल्टिएर च्यापिँदा सिद्धार्थनगर नगरपालिका 6 गल्ला मण्डी पिपरहियामा भाडामा बस्दै आएका भारतको बिहार राज्यको बलिया स्थित तपनी गाउँका 30 वर्षीय शहजाद हुसेन, उनकी श्रीमती 26 वर्षीय सद्दाब खातुन, 2 वर्षीय छोरी सहिना खातुन र 6 वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव गेवालीले जानकारी दिनुभयो। नेपाली कांग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकीको प्रकोप नियन्त्रण र प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्ति जारी गरी प्रभावित क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्य कर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यान आकर्षण गराइएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गर्नुभएको विज्ञप्तिमा कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकीका कारण 1 दर्जनभन्दा बढ़ीले अकालमा नै ज्यान गुमाउनु परेको भन्दै रुघाखोकी प्रभावितको समयमै उचित उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ। नेपाली साहित्यमा पछिल्ला वर्षहरूमा लोकप्रिय बन्दै गएको गजल विधामा युवाहरूको आकर्षण बढ्दै गएको छ। गजल विधालाई थप लोकप्रिय र स्तरीय बनाउन राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना गरेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
इटरीबाट आउनुभएका गजलकार सुरेश सुवेदीले गजल वाचन गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा उपस्थित गजल प्रेमीहरूले तालीले साथ दिए। प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको गजल महोत्सवमा भाग लिन सातै प्रदेशका धेरै युवा गजलकारहरू उपस्थित भएका थिए। सुदूरपश्चिमबाट आउनुभएका जनक रसिक आफ्ना गजलहरूमा यसरी पोखिनुभयो।
उज्यालो नै छरेको कति मिल्दैन यी फूलले फूलकै।
पोखराबाट आउनुभएका युवा गजलकार आवाज शर्माले प्रस्तुत गर्नुभएको प्रेमिल भावको गजल मन्त्रमुग्ध पार्ने खालको थियो।
तिम्रै झलको काफी छ अर्को।
गजलकार दिलु थापा मगरको गजलले त वान्स मोर नै पाएको थियो। युवा गजलकार लालकाजी श्रेष्ठले पनि बिम्बात्मक गजल सुमधुर स्वरमा प्रस्तुत गर्नुभयो। महोत्सवमा देशैभरिबाट आएका 80 जना भन्दा बढी श्रष्टाहरूले गजल सुनाएका थिए। प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर हेमनाथ पौडेलले गजल विधाको उन्नयनका लागि राष्ट्रिय गजल महोत्सवको आयोजना गरिएको बताउनुभयो।
यसको उन्नयन र विकासका निम्ति थप योगदान पुर्याउने उद्देश्यले यो गजल महोत्सवको आयोजना गरेको हो।
उर्दू फारसी हुँदै नेपाली साहित्यमा आइपुगेको गजल विधा पछिल्लो समय युवाहरूमाझ मौलिक गजलको रूपमा लोकप्रिय हुँदै आएको छ। नेपाली साहित्यमा युवा कवि मोतीराम भट्टले शुरू गर्नुभएको गजल रचनालाई शम्भु प्रसाद ढुङ्ग्याल, भीमनिधि तिवारी लगायतले मलजल गरेको पाइन्छ। लेखन परम्परा शुरू भएर पनि लामो समयसम्म सुस्ताएको गजल लेखनलाई स्थापित गर्नका लागि अग्रज गजलकारहरू बोध राणा, ज्ञानवाकर पौडेल, ललिजन राव लगायतका श्रष्टाहरू 30 को दशकदेखि नै लागि पर्नु भएको थियो। सौन्दर्यलाई पोख्ने माध्यमको रूपमा विकास भएको गजलले अहिले समाजका व्यथिति, माया प्रेम, विकास र समृद्धिलाई समेत उठाउने भएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण चीनभर फैलिएपछि चीनका राष्ट्रपति सी जिनपिङले यसको नियन्त्रणका लागि त्यहाँको सेनालाई अहोरात र खटिन निर्देशन दिनुभएको छ। नयाँ भाइरस कोरोना महामारीका रूपमा नै फैलिएपछि राष्ट्रपति सीले सेनालाई यसको रोकथामका लागि जिम्मेवार भएर अघि बढ़न निर्देशन दिनुभएको हो। कोरोना भाइरसका कारण चीनमा कम्तीमा 170 जनाको मृत्यु भइसकेको छ भने संक्रमण 15 भन्दा बढ़ी देशमा फैलिएको पुष्टि भएको छ। चीनमा मात्रै 7,711 जना कोरोना भाइरस संक्रमित फेला परेपछि यसबाट बच्न कतिपय देशहरूले वुहानमा रहेका आफ्ना नागरिकहरूलाई फर्काउने तयारी गरेका छन्। चीन बाहेक अन्य देशहरूमा संक्रमितको संख्या चीनको तुलनामा निकै कम भए पनि भयावह अवस्था आउन सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सबैलाई सचेत हुन आग्रह गरेको छ। भाइरसको संक्रमण बढ्दो भएपछि यस विरूद्धको खोप तयार गर्न शोधकर्ताहरू लागि परेका छन्। हुबे प्रान्तका संक्रमितहरूमध्ये धेरैको ज्यान गएपछि त्यस प्रान्तमा आवत जावत बन्द गरिएको छ। मेक्सिको हुँदै अमेरिका अवैध कारोबारका लागि तस्कर समूहले निर्माण गरेको अहिलेसम्मकै लामो र सुविधा सम्पन्न सुरुङ मार्ग फेला परेको छ। मेक्सिको व्यापारिक सहर तिग्नुआनादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगोसम्म तयार पारिएको सुरुङ मार्गमा रेलको लिकदेखि लिफ्टसम्मको व्यवस्था जडान गरिएको छ। मेक्सिकोमा कयौं संगठित आपराधिक संगठन रहेका र त्यस्ता समूहले अमेरिकामा अवैध कारोबारका लागि सुरुङ मार्ग प्रयोग गर्ने गरेका छन्। अब आर्थिक समाचार।
महोत्तरीको बर्दिवासमा बर्दिवास आदिवासी जनजाति कृषि पर्यटन तथा व्यापार महोत्सव शुरू भएको छ। बिहिबारबाट शुरू भएको महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति नन्द बहादुर पुनले पर्यटनलाई समृद्धिको प्रमुख आधारका रूपमा लिएर सरकारले भ्रमण वर्षलाई अभियानको रूपमा अघि बढ़ाएको बताउनुभयो। उपराष्ट्रपति पुनले देशको विविधता पुस्तकमा पढेर थाहा पाउन नसकिने भएकाले देश घुम्नै पर्ने बताउनुहुँदै त्यसका लागि सड़क र पूर्वाधार क्षेत्रको विकासका लागि ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। बर्दिवास क्षेत्रमा रहेको कृषि, पर्यटन, कला संस्कृति तथा व्यापार प्रवर्धन गर्ने र बर्दिवासलाई प्रदेश दुईकै व्यापारिक केन्द्र बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति महोत्तरीका अध्यक्ष सन्तराम मोक्तानले जानकारी दिनुभयो। महोत्सव आगामी माघ 25 गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। सुर्खेतको वीरेन्द्र नगरमा अर्ग्यानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा आगामी फाल्गुन 6 गतेदेखि 17 गतेसम्म दोस्रो चरणको कर्णाली एक्सपो आयोजना हुन लागेको हो। संघका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष प्राथमिकता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवर्धनलाई मुख्य आधार बनाइने जानकारी दिनुभयो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि उकालो लागेको छ। लगातार उकालो लागेको नेप्से परिसूचक बिहिबार झण्डै 20 अङ्कले उकालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से 19.51 बिन्दुले बढेर 1325.38 पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत 3.57 बढेर 281.76 को बिन्दुमा पुगेको छ। नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ। कुल 178 कम्पनीका 46 2,101 किता सेयर 1,96,62,19,749 रुपियाँमा खरिद बिक्री भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
वैकल्पिक फराडर राजेश परिवारको दुई गोलमा न्युरो टीम एनआरटीले शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत बिहिबार ब्रिगेड बोइज क्लब बीबीसीलाई 2-0 पराजित गरेको छ। जितसँगै एनआरटीले अङ्क तालिकामा 3-स्टारलाई उछिन्दै चौथो स्थानमा एक अङ्कको अग्रता लिएको छ। एनआरटीले 32 मिनटमा वैकल्पिक खेलाड़ीका रूपमा मैदानमा प्रवेश गरेका राजेशको गोलमा अग्रता लियो। दोस्रो हाफको शुरूआतमै एनआरटीले अग्रता दोब्बर पार्यो। 52 मिनटमा श्याम बाबुको पासमा राजेशले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षकले रोक्ने कुनै अवसर पाएनन्। यस जितसँगै एनआरटी 9 खेलमा 15 अङ्कसहित चौथो स्थानमा उक्लिएको छ। लीगमा 5 जित 2 बराबरी र 2 हारको नतिजा ल्याएको एनआरटी गत सिजन पुछारमा रहेको कारण 2 अङ्क घटाइएको छ। बीबीसी भने 8 अङ्क जोड्दै 11 स्थानमा कायम छ। अर्को खेलमा भारतीय फ्राडर उत्तम राईको गोलमा फ्रेन्च क्लबले लीग अन्तर्गत बिहिबार च्यासल युवा क्लबलाई 1-0 पराजित गरेको छ। खेलको 84 मिनटमा उत्तमले गरेको गोल निर्णायक बन्यो। विश्व अधिकारीको फ्रिकिक गोलरक्षक एलन नेपालले बचाए पनि रिवानमा अनमार्क रहेका उत्तमले सहजै गोल गरे। यस जितसँगै फ्रेन्चको 9 खेलमा 11 अङ्क जोड्दै 9 स्थानमा पुगेको छ। च्यासल भने 9 खेलमा 9 अङ्क जोड्दै 10 स्थानमा छ। वेस्ट इन्डिजका स्टार क्रिकेट क्रिस गेलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग एपीएल टी20 क्रिकेट खेल्ने भएका छन्।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको पूर्वी लगायत मध्य तथा पश्चिमी पहाड़ी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। भोलि देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली भई 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भागमा आंशिक बदली हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि 1 वर्ष थप गर्ने सरकारको निर्णय। मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि असंलग्न परराष्ट्र नीतिको प्रतिकूल नहुने गरी सबै वैदेशिक सहायताहरू स्वीकार गर्नुपर्ने संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटाको भनाई। शहीद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र चीनभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि चिनिया सेना परिचालन। भाइरसका कारण कम्तीमा 170 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।